नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक महिनाको 21 गते बिहान प्रसारण हुने बारादशी खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। आज बारादशी खबरमा हामीले बारादशी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर 1 का अध्यक्ष शम्भु सिंह राजवंशीसँग अहिले बारादशी क्षेत्रमा भइरहेको विकास निर्माणका काम र कोरोना भाइरसको संक्रमण त्रासका सन्दर्भमा कुराकानी गर्न गइरहेका छौँ र प्राविधिक मित्र देवेन्द्रजीले उहाँसँग टेलिफोन सम्पर्कको प्रयास गर्नुभएको छ। उहाँसँग टेलिफोन सम्पर्क पनि भइसकेको छ र आजको अङ्कमा बारादशी गाउँपालिका क्षेत्रमा अहिले कोरोनाले पारेको त्रास, खुल्ला सिमानाका कारण परेको प्रभाव र अहिले भइरहेका गाउँपालिका क्षेत्रमा भइरहेका विकास निर्माणका काम लगायतका विषयमा बारादशी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर 1 का अध्यक्ष शम्भु सिंह राजवंशीसँग प्रत्यक्ष कुराकानी गर्नेछौँ। अध्यक्ष यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
नमस्कार। नमस्कार।
अहिले कोरोनाको फेरि दोस्रो लहर सुरु भयो अध्यक्षज्यू, कस्तो छ बारादशी गाउँपालिका क्षेत्रमा त्रास कस्तो छ? अझ यहाँहरू त तल्लो सीमावर्ती क्षेत्रमा हुनुहुन्छ, पारीतिर झन् तीव्र रूपमा फैलिराखेको छ। यहाँ पनि हिजो मात्रै झापामा 173 जना कोरोनाका संक्रमितहरू थपिएका छन्। यस्तो अवस्थामा के गर्दै हुनुहुन्छ, जानकारी गराइदिनुहोस् न।
निश्चय नै यो COVID-19 को दोस्रो लहर विश्वव्यापी नै भइरहेको अवस्था छ। त्यसमा पनि हाम्रो नेपालमा पनि यो तीव्र रूपमा भइरहेको अवस्था छ भने हिजो मात्रै हाम्रो बारादशी गाउँपालिकामा पनि जम्मा 7 जना कोरोना पोजिटिभ फेला पर्नु भएको छ। यो अहिले निकै नै भयावह अवस्थामा रहेको छ। हामी झन् बारादशी गाउँपालिकावासीहरूमा यो भन्दा पनि अहिलेको यो माहौल जुन छ, अहिले यो विशेष त आदिवासीहरूको यो विवाह वर्तबन्धन विभिन्न कार्यक्रमहरू भएको कारणले गर्दाखेरि अलिकति यो बढ्ने क्रम चाहिँ गएको छ। यद्यपि त्यसलाई हामीले रोक्ने प्रयासमा छौँ, सबैलाई जनचेतना मूलक कार्यक्रमहरू गरेर र हामीले बारादशीमा चाहिँ आइसोलेसन कक्ष 20 बेडको आइसोलेसन कक्षको निर्माण गरिसकेको अवस्था छ। यो तपाईँको सिलिन्डरसहितको, यानि अक्सिजन सहितको 20 सयको यो आइसोलेसन कक्ष 12/1 को यो ज्येष्ठ नागरिक सामुदायिक भवनमा निर्माण भइसकेको अवस्था छ। र अहिलेसम्म चाहिँ हामीले जनचेतनामूलक कार्यक्रमहरू यो नेपाल प्रहरी सशस्त्र बल प्रहरीसँग साझेदारी गरेर विभिन्न सर्वदलीय, हिजो मात्रै हामीले सर्वदलीय मिटिङ राखेर बारादशी गाउँपालिका स्तरीय सर्वदलीय मिटिङ गरेर यो COVID-19 को दोस्रो लहरलाई हामीले कसरी नियन्त्रण गर्ने र के गर्न सक्ने भन्ने हिजो मात्रै हामीले एउटा सर्वदलीय मिटिङ गरेर बारादशी स्तरीय सम्पन्न गरेका छौँ भने आज हाम्रो फेरि पनि यो कार्यपालिकाको मिटिङ बसेर अब के गर्न सकिन्छ, किनभने हिजोको रिपोर्ट जुन बारादशी गाउँपालिकामा 7+ जना पोजिटिभ व्यक्तित्वहरूको रिपोर्ट आयो, त्यसले हामीले अलिकति समस्या निम्ति आएको छ। अब चाहिँ कसरी हामीले यसलाई रोकथाम गरेर र कसरी यो सम्बन्धी जनचेतना फैलाएर अगाडि बढ्न सक्छौँ भन्ने गृह कार्यमा हामी एकदम जुटिरहेको छौँ।
अध्यक्षज्यू, यहाँ त दक्षिणी झापाको सीमावर्ती क्षेत्रको पनि जनप्रतिनिधिका रूपमा हुनुहुन्छ, भारतसँग सीमा जोडिएको क्षेत्रको हुनुहुन्छ, भारततिरबाट चाहिँ जस्तो अघि भनिहाल्नुभयो बिए बटुलोहरूका कामहरू त भइ नै राखेका छन्, त्यो भइरहँदाखेरि नातागोता वारिपारी दुवैतिर हुने गरीको हाम्रो रोटीबेटीको सम्बन्ध छ नै, पारीतिरबाट आउने गरीको यताका मान्छेहरू पारी जानेर फेरि फिर्केर आउने गरीको अवस्था चाहिँ के छ दक्षिणी क्षेत्रतिर?
त्यस्तो छ, अहिले हामी पूर्ण रूपमा त्यसलाई निषेध गरेका छौँ। अब केही दिन पहिला जे आवाज आउँदा हुन्थ्यो विवाहहरू, अब अहिले अघि नै भनिहाल्नु यो हाम्रो रोटी र बेटीको सम्बन्ध रहेको यो सीमामा हामी बसिरहेका छौँ। यो अलिकति बाध्यतात्मक परिस्थिति पनि रहेको छ, किनभने अघि खुल्ला नाका भएको कारणले गर्दाखेरि हामीले जहाँ जाँदै पनि कतिपय व्यक्तिहरू लुकी छिपी तपाईँको अहिले यो खुल्ला सिमाना भएको कारणले गर्दा मुकैभरि नै छ। यहाँ तपाईँको 100 मिटरभन्दा परको व्यक्तिहरूलाई हामीले देख्न सक्दैनौँ सिमानामा, किनभने यो जङ्गल जस्तै देखेको अवस्था छ यो बोर्डरमा। मकैहरूले खेतीले गर्दाखेरि लुकी छिपी केही व्यक्तिहरूले आवाज आवाज गरेको चाहिँ हामीले त्यस्तो चाहिँ सुन्नमा आउँछ, तर को व्यक्ति हो, कसरी आउँछन्, कसरी जान्छन् भन्ने कुरा चाहिँ सुन्नमा त्यो देख्नुमा आउँदैन। त्यो कारणले गर्दा पनि हामीले अलिकति समस्या चाहिँ भइरहेको अवस्था छ। अनि अर्को समस्या चाहिँ के छ भने तत्काल हाम्रो यहाँ युवाहरू जुन एकदम फाइनल भइसकेको जन्ते जाने अथवा जन्ते आउने क्रममा रहेको अवस्थाहरूमा भएको विवाहहरू जुन सीमा क्षेत्रका सीमा टु सीमा क्षेत्रका साथीहरूको छ, त्यो विवाहले गर्दा पनि अलिकति हामीलाई धेरै कठिनाइ भइरहेको अवस्था छ। तपाईँहरू जन्ती नजानुहोस् भन्न पनि हामीलाई धेरै गाह्रो भइरहेको छ भने उहाँले नियन्त्रण गरेर दुई चारजना साथीहरू दुखी छिपी गरेर आसपासबाट कतैबाट उहाँहरू गएको र आएको पनि हामीले अलिकति बुझ्न पाएका छौँ। त्यो एक्चुली कताबाट जानुहुन्छ कताबाट आउनुहुन्छ अलिकति त्यसमा हामीले कन्फ्युज भएको अवस्था छ। अन्यथा अन्य हकमा चाहिँ हाम्रो यातायातको र खुल्ला रूपमा त्यो हाम्रो जाने आउने क्रम सबै बन्द भएको छ। विशेष त तपाईँको हाम्रो यो नेपाल सशस्त्र बल वा बिओपी भागडुवाले को सहयोगमा हामीले तपाईँ चेक पोस्टहरू ठाउँ ठाउँमा राखेका छौँ र उहाँहरूको गस्ती नियमित रूपमा भइरहेको अवस्था छ। अलिकति कठिनाइ हामीले कहाँ भएको छ भने यो खुल्ला सीमा भएको कारणले गर्दाखेरि व्यक्तिहरू तपाईँको बाटो बिनाको नयाँ बाटो नयाँ ट्र्याक बाटै नै उहाँहरूले प्रवेश गर्ने अथवा उताको व्यक्तिले यता आउने क्रम दुई चारजनाको भइरहेको अवस्था चाहिँ बुझ्नु पाएको छ। र एक्चुली उहाँहरूलाई स्पोर्टमा हामीले त्यसै समाउनु चाहिँ पाएको अवस्था चाहिँ छैन।
अध्यक्षज्यू, यो आइसोलेसन सेन्टर चाहिँ यहाँहरूले एक नम्बर वडाका लागि मात्रै बनाउनु भयो अथवा नगर स्तरीय हो ज्येष्ठ नागरिक भवनमा वडा नम्बर एकमा बनेको आइसोलेसन सेन्टर, अन्त अरू थप चाहिँ बनाउनु भएको छ कि छैन?
यो अहिले चाहिँ तपाईँको 20 बेडको छ, यो गाउँपालिका स्तरीय नै हो। हाम्रो 12-10 गाउँपालिका भएर जति पनि पोजिटिभ बिरामीहरू निक्लिनुहुन्छ, सरी पोजिटिभ व्यक्तिहरू निक्लिनुहुन्छ उहाँहरूको लागि यो हो होइन। यो तपाईँको इनफ यदि भएन भने त्यसपछि हामी क्रमागत रूपमा त्यसलाई विस्तार गर्दै लाने अभियानमा छौँ। अहिले चाहिँ मोटामोटी 20 जनालाई पुग्ने हिसाबमा सम्पूर्ण सामग्रीहरू हामीले उपलब्ध भइसकेको अवस्था छ। अहिले चाहिँ हाम्रो ठ्याक्कै 20 बेड 20 सिलिन्डर र त्यहाँ बस्ने कोठाहरू शौचालय लगायतका सम्पूर्ण चिजहरूको व्यवस्था भइसकेको अवस्था छ भने त्योभन्दा पनि बढी आवश्यकता परेको खण्डमा हामीले चाहिँ त्यसलाई अगाडि जस्तै 3 नम्बरमा हुन्छ या त 4 नम्बरमा हुन्छ या 5 नम्बरमा हुन्छ कहाँ उचित हुन्छ त्यसलाई व्यवस्थापन गरेर अगाडि बढ्ने भन्ने हाम्रो निर्णय भएको छ। र त्यसको विषयमा पनि हामी विस्तृत रूपमा अहिले आउने बिहान अबको बिहानको 10 बजे गाउँ कार्यपालिकाको मिटिङ हामी बस्दैछौँ। त्यो मिटिङबाट धेरै कुराहरू हामीले निर्णय गर्छौँ, यो COVID-19 दोस्रो लहरसँग कसरी जाने। हुन त हामीले मोटामोटी रूपमा सेनिटाइजर मास्क पिपी लगायतका सामग्रीहरू स्वास्थ्य सामग्रीहरू हामीले सम्पूर्ण स्वास्थ्य चौकी सम्पूर्ण वडा कार्यालयहरूमा हामीले पुर्याइसकेका छौँ। हिजोको दिनमै यो अग्रिम तयारी पूर्ण रूपमा रहेको छ भने अब यो अलिकति समस्या अघि नै मैले भने यो परम्परागत रूपमा जुन भइरहेको विवाह वर्तमण्डलहरू छ यी यस्ता कुराहरूले हामीले एकदम अलिकति समस्या निम्ति रहेको छ। किनभने उहाँहरूको पनि विवाहहरू फिक्स भइसकेको अवस्था अब यो लगनहरू 24-25, 26-27, 28 लगनहरूमा अब कार्डहरू इन्भिटेसनहरू उहाँहरूले गरिसकेको अवस्थामा त्यसले तुरन्त रोक्नु पनि कठिनाइ भइरहेको छ भने उहाँहरूलाई त्यो विवाहहरू वर्तमण्डलहरू हामीले एउटा हाम्रो नेपाल सरकारको मापदण्ड अनुसार अथवा जिल्ला झापा जिल्ला निषेधाज्ञा गरेको छ त्यसको मापदण्ड अनुसार गर्नुहोस् भन्दा हुँदै पनि केही व्यक्तिहरू अलिकति जङ्गल भइहाल्ने अवस्था भइरहेको हुन्छ। आफन्त साथीभाइहरू अब आउने अवस्था भइरहेको कारणले गर्दा अलिकति समस्या भइरहेको छ। त्यसरी नै नभए अन्य रूपमा यातायातको रूपमा अनि तपाईँको अरू अरू जुन प्रचार प्रसारको रूपमा अनि सुरक्षा साथीहरूले जुन गइरहेको सुरक्षाको रूपमा र हामी जनप्रतिनिधिहरू र यस क्षेत्रका राजनीतिक दलका सम्पूर्ण व्यक्तिहरूले गरिरहेको सहयोगमा चाहिँ कुनै पनि कमी चिन्ह रहेको मैले तपाईँलाई जानेको गर्न चाहन्छु। यो परिस्थितिमा अलिकति हामीले यो विवाह वर्तमण्डल जस्ता कार्यहरूले अलिकति समस्या निम्ताउँछ कि भन्ने अलिकति मैले व्यक्तिगत रूपमा लिएको छु भने अरू समग्र रूपमा हामीले सम्पूर्ण कुराहरूको तयारी हामीले गरिसकेको अवस्था छ।
अध्यक्षज्यू, यो त भयो अहिले कोरोनाको विषयमा हामीले कुराकानी गऱ्यौँ, चालु आर्थिक वर्षको विकास निर्माणका कामहरूको अवस्था चाहिँ के छ? यहाँहरू त वडा कार्यालय भवन पनि बनाउँदै हुनुहुन्थ्यो, के हुँदैछ?
वडा कार्यालय भवन हाम्रो बन्दैछ, यो टेन्डर लागेर अब यो ठेकादारले यसको काम निर्माण गरिरहेको अवस्था छ। अरू अरू मोटामोटी काम कार्यहरू पनि तपाईँको भइरहेको अवस्था छ। यसपालि बारदासीमा हामीले लगभग लगभग सम्पूर्ण वडाहरूले 80% कार्यहरू समापन गरिसकेको अवस्था छ। अब यो एक दुई महिनामा हामीले त्यो बाँकी रहेका कार्य पनि गर्ने एकदम लाइनमा थियौँ, क्युबमा थियौँ भनौँ न, त्यसको लागि लागिपरेको छ। तर बिचमा यो फेरि पनि हाम्रो COVID-19 दोस्रो लहरले जुन अलिकति हामीले अलिकति ब्रेक पो गर्ने हो कि त्यो त्यसका कार्यहरूमा अलिकति अब जस्तै यो यातायातको साधनहरू सञ्चालनमा पूर्ण रूपमा नआएपछि त्यही अब ध्वनिका कुराहरू कति रहन्छ त्यसमा अलिकति बाधा पर्ने हो कि, अनि तपाईँको अब जनमजदुरहरूको अलिकति समस्या जस्तै यो अब त्यो ठुल्ठुलो कन्स्ट्रक्सनहरू निर्माण गर्नका लागि बाहिरका ठेकेदारहरूले बाहिरका मान्छेहरू ल्याएर गइरहेको अवस्था थियो भने अब त्यस्ता कामदारहरू अहिले मोटामोटी रूपमा घर गएको अवस्था भएको छ भने उहाँहरूले अब आउन समय लाग्ने हो कि भने यस्ता यी कुराहरूले अलिकति विकासका कार्यहरूलाई पनि अलिकति धकेल्ने हो कि भन्ने हामीले एउटा आशंका चाहिँ लिएका छौँ। तर मोटामोटी रूपमा विकासका कार्यहरू अगाडि बढिरहेको छ। यो अलिकति ठुला प्रकृतिका विकासका कार्यहरू चाहिँ जुन चाहिँ हामीले बाहिरबाट मान्छे हायर गरेर ल्याएर अथवा बाहिरबाट सवारी ढुवानी गरेर ल्याएर जुन हामीले कार्य गर्नुपर्ने हुन्छ त्यस्ता कार्यलाई अलिकति केही समय लम्बिने हो कि भन्ने एउटा छ। नभए अन्यथा सामान्य रूपका सामान्य बाटाघाटाहरू सामान्य कार्यहरू साना साना कार्यहरूलाई चाहिँ त्यस्तो अप्ठ्यारो पाइरहेको अवस्था चाहिँ अहिलेसम्म छैन। सम्पूर्ण कार्यहरू अगाडि बढेको अवस्था छ आजको दिनसम्म। अब आजको दिनमा हामी फेरि पनि त्यसको विषयमा पनि सल्लाह गर्छौँ होला। आज हाम्रो कार्यपालिका मिटिङ पछाडि कसरी लाने, कसरी गर्ने, यो सुरक्षाको मापदण्ड सहित कसरी कार्य सञ्चालन गर्ने, कसरी उपभोक्ता समितिका कामहरू सञ्चालन गर्ने भन्ने पनि हामीले कुरा गर्छौँ होला। र विशेष त हाम्रो यो अलिकति ढिला भएको छ, हाम्रो वाराणसी गाउँपालिका वार्ड नम्बर 1 एउटा साधुपति झिल शिलान्यास गर्ने हामी क्रममा थियौँ। यो पर्यटन मन्त्रालयबाट आएको रकम र हाम्रो गाउँपालिकाको रकम गरेर जम्मा 5 करोडको सहायतामा जुन बाबासीको एउटा पर्यटक क्षेत्र बन्न गइरहेको त्यसको शिलान्यास यो लास्ट मन्थमा हामीले गर्ने सोचमा थियौँ। तर अब यो कोभिडको कारणले गर्दाखेरि त्यसको प्रक्रिया अलिकति ढिलो हुने भयो र त्यसको टेन्डरको लागि अब हाम्रो प्रक्रिया अगाडि छ। इन्जिनियर साहबहरूले त्यसको सम्पूर्ण इस्टिमेटहरू तयार गर्दै हुनुहुन्छ। अब त्यो केही समय पछाडि टेन्डर आह्वान हुन्छ र त्यो मलाई लाग्छ अलिकति ढिलो भयो। तर त्यो बहुवर्षीय योजना भएको कारणले गर्दाखेरि त्यसमा अलिकति हामीलाई त्यस्तो समस्या रहँदैन भने अब हामी तुरन्तै यो जेठको दोस्रो हप्तामा हाम्रो आधारभूत स्वास्थ्य चौकीहरू 1 नम्बर आधारभूत स्वास्थ्य चौकीको उद्घाटन गर्दैछौँ भने त्यसै गरी आधारभूत स्वास्थ्य चौकीमा 7 नम्बरको नयाँ 1 र 7को नयाँ र 5 नम्बरको नयाँ भवनमा हामीले त्यो आधारभूत स्वास्थ्य चौकी साधना गरिरहेका छौँ। यो COVID-19 दोस्रो लहरसँगै स्वास्थ्यलाई अलिकति विशेष रूपमा ध्यान दिएर अगाडि बढ्नुपर्ने भएको कारणले गर्दाखेरि त्यो 3 स्वास्थ्य चौकीहरूलाई हामी यो तुरुन्तै त्यो स्वास्थ्य चौकी भवनहरूलाई र 3 1 नम्बर 5 नम्बर 7 नम्बरलाई यही गेटको पहिलो साता नै हामीले उद्घाटन गरेर त्यसलाई सञ्चालनमा ल्याउने उसमा लागेका छौँ। त्यसको लागि कर्मचारीको भ्याकेन्सीहरू खोलाइसक्नु भएको छ गाउँपालिकाले। त्यो परिपूर्ति हुने बित्तिकै हामीले त्यो 3 आधारभूत स्वास्थ्य चौकीहरू पनि तुरन्त सञ्चालनमा ल्याउने निर्णय भइसकेको अवस्था छ भने अब यी स्कुल विद्यालयहरू अहिले मोटामोटी रूपमा बन्द रहेको अवस्था छ। तिनीहरूको भौतिक संरचनाहरूको निर्माण कार्यहरू अगाडि बढिरहेको अवस्था छ र त्यसै गरी किसान साथीहरूलाई यी विभिन्न मोटर बोर्डिङ र स्प्रे ट्याङ्की लगायतका विभिन्न सामग्रीहरू वितरण कार्यक्रमहरू अगाडि बढिरहेको अवस्था छ भने यसरी नै अहिलेको यो बाह्र गाउँपालिकाको विकासको गतिविधि अगाडि बढिरहेको अवस्था छ।
अहिले किसानहरूका लागि चाहिँ चालु आर्थिक वर्षमा के कामहरू गर्नुभयो अध्यक्षज्यू,
किसानहरूको लागि विशेष त उहाँलाई विभिन्न अनुदानहरू हामीले दिइरहेको अवस्था छ। विभिन्न अनुदान मार्फत तपाईँको बिउ बिजनदेखि लिएर मोटर बोर्डिङ स्प्रे ट्याङ्की लगायतका र विभिन्न औजारहरूको वितरण भइरहेको अवस्था छ भने पोकेटजन मकै पोकेटजनमा दुईवटा समूहलाई अनुदान वितरण भइरहेको छ भने यो विभिन्न यो कृषक समूहहरूलाई चाहिँ विभिन्न औजार सामग्रीहरू र विभिन्न अनुदानहरू यसरी नै उपचार के अरे वितरण भइरहेको अवस्था चाहिँ छ अहिले। यसपालि चाहिँ अब अलिकति यो हाम्रो कृषिमा चाहिँ त्यो कार्यक्रमहरू निरन्तर रूपमा आइरहेको अवस्था छ कि यसपालि चाहिँ अलिकति सामग्रीहरू अलिक बढी वितरण गरेको जस्तो लाग्छ, किनभने पहिलो लटमा पनि गऱ्यो, फेरि दोस्रो लटको पनि वितरण भइरहेको अवस्था छ। यो टेन्डर निक्लेर किसानहरूलाई मोटर बोर्डिङ र स्प्रे ट्याङ्की छनौट को लागि टेन्डर आह्वान भएको थियो र सामग्री खरिदको लागि टेन्डर, त्यो मलाई लाग्छ जहाँसम्म मोटामोटी कृषि शाखाले त्यो प्रक्रियालाई अगाडि बढाइसकेको अवस्था चाहिँ छ। अब केही समय पछाडि नै त्यो सामग्रीहरू उहाँहरूले ल्याएर त्यसपछि किसानहरूलाई बाँड्नुहुन्छ। मोटामोटी यसपालि चाहिँ कृषिमा चाहिँ हाम्रो विशेष ध्यान चाहिँ अब यो मकै जोन मकै पोके क्षेत्रलाई चाहिँ ध्यान दिएर अगाडि बढेको अवस्था छ भने त्यसै गरी यो गुङ्गुर पालन, बाख्रा पालन, मत्स्य पालन यी लगायतका कार्यक्रमहरू अगाडि बढिरहेको छ भने विभिन्न भ्याक्सिनहरू पशु शाखा मार्फत विभिन्न भ्याक्सिनहरू लगाउने कामहरू भइरहेको अवस्था चाहिँ छ। यसरी नै सर यो यसपालिको आर्थिक वर्षको योजनाहरू अगाडि बढेको अवस्था छ।
यो मकै जोनमा चाहिँ के अनुदानहरू दिनुभयो, कसरी सञ्चालन हुँदैछ, कहाँ सञ्चालन हुँदैछ, सबै पालिकाभरि हुँदैछ अथवा वडाहरू पनि छनौट गर्नुभएको छ अध्यक्ष?
यो मोटामोटी बारादासीको सम्पूर्ण वडाहरू नै पर्ने, विशेष त्यसमा बारादासी एक र दुई नम्बरमा दुईवटा समूहले यो केन्द्रको कार्यक्रम अन्तर्गत 10 लाखको अनुदानहरू प्राप्त गर्नुभएको छ भने 3, 4, 5, 6, 7 का माथि त्यसै नै उहाँहरूको समूहगत हिसाबमा त्यो कार्यक्रम अगाडि बढेको छ। त्यो प्याकेज हुँदो रहेछ त्यसमा मकै जोन मकै पकेट क्षेत्र को नियम अनुसार उहाँहरूको एउटा कार्यविधि हुँदो रहेछ, त्यो कार्यविधि अनुसार रहेर सामग्री खरिद, औजारहरू खरिद, त्यसै गरी बिउ बिजन खरिद र त्यसमा लाग्ने मल र इत्यादि मसलन्द खर्चहरूमा खर्च गर्न मिल्ने गरी त्यो कार्यविधि हुँदछ, त्यो कार्यविधिको अनुसार उहाँहरूले चाहिँ खर्च गरिरहेको अवस्था चाहिँ हामीले पाइरहेका छौँ। यो विशेष त हाम्रो बारादासी गाउँपालिका एक नम्बर र दुई नम्बरमा अलिकति मकैमा चाहिँ धेरै किसानहरूको सहभागिता भएकोले गर्दाखेरि धेरै किसानहरूले तपाईँको मकै खेती गरेको कारणले गर्दाखेरि यसपालि चाहिँ एक र दुईलाई पहिलो प्राथमिकता राखेर त्यसपछि 3, 4, 5, 6 लागि सबैलाई उहाँले विविध शीर्षकमा सबै वडालाई नै हामीले नछुटाइकन कुनै न कुनै वडालाई कुनै न कुनै शीर्षकमा रहेर सबैले सम्बोधन गर्ने हिसाबमा हामीले कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ। जुन क्षेत्रमा अलिकति बढी फोकस भएको छ त्यसलाई अलिकति बढी फोकस गरेर, जस्तै यो तरकारी खेतीहरूको अनुदानहरू पनि रहेको छ, त्यो तरकारी खेतीहरू हुने ठाउँमा जुन वार्डमा अलिकति विशेष तरकारी खेती हुन्छ त्यसलाई चाहिँ अलिकति विशेष तरिकाले हामीले हेरेर त्यही तरिकाको अनुदानहरू दिइरहेको अवस्था छ। त्यो एउटा कृषि शाखा र कार्यपालिकाले समन्वय गरेर कुन कुन वडालाई कसरी व्यवस्थापन गर्न सकिन्छ, कसरी दिँदाखेरि राम्रो हुन्छ, कुन वडामा अलिकति कुन अन्न बढी उत्पादन हुन्छ या कुन तरकारी खेतीहरू कुन वडामा अलिकति बढी भइरहेको छ, त्यही तरिकाले यो अनुदान कार्यक्रमहरू गाउँपालिकाको कार्यपालिकाको निर्णय अनुसार वितरण भइरहेको अवस्था के हुन्छ।
अध्यक्षज्यू, यो अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थित बनाउने, धनी पूर्जा वितरण गर्ने, त्यसका लागि लगत सङ्कलन गर्ने भन्ने गरीको अभियान अहिले देशभरि चलिराखेको छ, यो अभियानको बारादशीमा चाहिँ कसरी अगाडि बढ्दैछ?
यो हाम्रो लगत सङ्कलनहरूले सम्पूर्ण वडाबाट डाटा सङ्कलन गरिसक्नु भएको छ, उहाँहरूले जम्मा जम्मै दुईवटा फर्महरू भराउनु भएको छ, एउटा रातो फर्म भन्ने हुन्छ निश्चितको लागि, एउटा अहिले नै प्रति लगायतका दुर्ग गर्ने हरूको लागि एउटा सेतो फर्म जुन थियो, उहाँहरूले सम्पूर्ण वडामा बारादासीको एकदेखि सातै वडाका सम्पूर्ण महानुभावहरूले आवश्यकता अनुसारको दुईवटा फर्ममा मध्ये एउटा फर्म चाहिँ उहाँहरूले सबै भरिसक्नु भएको छ। त्यो टोली हाम्रो बारादासी गाउँपालिकामा लगभग 15-20 रुपियाँ नै त्यो लगत सङ्कलन लिने कामहरू सम्पूर्ण कामहरू भइसकेको अवस्था छ र केही हामीले यो जुन सेतो र रातो फर्म हुन्छ त्यो निष्ठा सुकुम्बासी भनेको रातो फर्म र अर्को भनेको त्यो अन्यान्य युद्ध गर्ने व्यक्तिहरूको लागि सेतो फर्म हुन्छ। त्यो हामीले त्यो पनि प्रमाणितद्वाराबाट गरिसकेका छौँ भने अब त्यसको सर्वेक्षण हुने बाँकी छ। अब त्यो फर्मलाई सर्वेक्षण गरेर वास्तविकता के हो, उहाँहरूको अवस्था के हो र त्यो फिल्डमा रहेको जुन जग्गा आउँछ त्यो कुन अवस्थामा छ, अमिनी सहित त्यो हामीले दोर खटाउने तयारी अन्तिम चरणमा पुगिसकेको अवस्था छ। सम्पूर्ण वडामा यो फर्म भर्ने काम समापन भएर हामीले प्रमाणित गर्ने काम चाहिँ पनि भइसकेको अवस्था छ भने अब अमिन ल्याएर सर्वेक्षण गरेर स्थलगत रूपमा हामी उहाँहरूको वडालीमा गएर त्यो त्यो क्षेत्रको स्थिति बुझेर त्यहाँ रहेको नम्बर जग्गा हो या सरकारी जग्गा हो या अहिले धरती पर्ती के हो, उहाँले भरेको फर्म अनुसार सही सत्य कतिको के हो भन्ने कुराहरू अब निरीक्षण गर्न मात्रै बाँकी छ। मोटामोटी रूपमा सबै वडामा यो कार्य चाहिँ तीव्र रूपमा अगाडि बढिरहेको अवस्था छ।
अध्यक्षज्यू, अमिनहरूको व्यवस्था चाहिँ कसरी गर्दै हुनुहुन्छ? अब थुप्रै फर्महरू भरिएका छन् होइन, धेरै जनशक्ति चाहिने गरेको अवस्था छ, फेरि अब बर्खा लाग्दैछ, बर्खा लागिसकेपछि नापजाँचका लागि पस्नका लागि समस्या पनि छ, यसलाई व्यवस्थापन गर्ने कुरामा के सोच्नु भएको?
यो हामीले सर यो कार्यक्रम सञ्चालन गर्नुभन्दा पहिला नै हामीले यहाँ कर्मचारीहरू नियुक्ति गरिसकेका छौँ, कर्मचारी साथीहरू हुनुहुन्छ हामीले बारबासी गाउँपालिकामा जम्मा जम्मा हामीले तिनवटा अमिन यसै कामको लागि हामीले नियुक्ति उहाँहरूलाई दिएका छौँ करारमा भने त्यो हाम्रो अझै सहयोगी मित्रहरूलाई पनि हामीले करारमा लिएका छौँ। त्यसै गरी तपाईँको यो हाम्रो यो कार्यक्रम सञ्चालन गर्नका लागि हामीले गाउँपालिकाको तर्फबाट 8 गाउँसभाबाट 21 लाख रुपियाँ पनि विनियोजन गरेर यो भूमिहीन सुकुम्बासीहरूको लागि जुन कार्यक्रम सञ्चालन गर्नुपर्ने त्यो कार्यक्रममा खर्च गर्ने हिसाबमा हामीले बजेट निश्चित गरेर उहाँहरूलाई हामीले नियम अनुसारको करारमा नियुक्ति लिएर उहाँहरूलाई हामीले अहिले नियुक्ति लिइसकेका छौँ र उहाँहरूलाई हामीले खटाइरहेका छौँ। जम्मा जम्मै पारदर्शी गाउँपालिकामा अहिलेसम्म हाम्रो 3 यसै भूमिहीन सुकुम्बासीहरूको यो समस्याको लागि हामीले 3 करारका अमिन साथीहरूलाई राखेका छौँ। उहाँहरूलाई हामीले अब फिल्डमा खटाउन यो यही हप्ताभित्रबाट खटाउने भनेर यति सुन्दर मोटामोटी सोचमा बनाएका थियौँ भने यो COVID-19 दोस्रो लहरको कारणले गर्दाखेरि यसको विषयमा पनि हामीले के गर्न सक्छौँ भन्ने कुराहरू हामी अब अलिकति फेरि छलफल गरेर तुरन्त गरिहाल्नु पर्ने अवस्था आयो भने या रह्यो भने हामीले तुरन्त गराइहाल्छौँ, होइन भने यो अलिकति यो COVID-19 दोस्रो लहर अलिकति जटिल अवस्थामा अगाडि बढेको खण्डमा हामी त्यसलाई केही समयको लागि रोकेर अगाडि बढ्ने हो कि भन्ने निष्कर्ष पनि लिन सक्छौँ। तसर्थ हामीसँग कर्मचारी साथीहरू र अमिन साथीहरू लगायत हामी सम्पूर्ण जनप्रतिनिधिहरू यो मामलामा भूमिहीन सुकुम्बासीहरूको समस्याको समाधान गर्नेको मामला हामी पहिलादेखि नै अलिकति एक्टिभ भएर लागिरहेको अवस्था चाहिँ छ। यद्यपि लागिरहँदा पनि यो COVID-19 गर्दाखेरि अलिकति हामीलाई अलिकति ब्रेक पो गर्ने हो कि भन्ने कुराहरू हिजो मात्रै हामीले छलफल सामान्य एउटा मौखिक छलफल गरिरहेको अवस्था चाहिँ छु। मलाई लाग्छ आज फेरि यो यो विषयमा पनि हामी केही छलफल गरेर यो प्रोसेसलाई यो कार्यलाई हामीले कसरी अगाडि बढाउँदाखेरि हामी सबै सुरक्षित सजग भूमि सुकुम्बासी साथीहरूले समयमै यानि कि अलिकति समयमै उहाँले आफ्नो लाल पूजा प्राप्त गर्न सक्नुहुन्छ भन्ने विषयमा पनि हामी सफल गरेर अगाडि बढ्ने छौँ सर।
अहिले अध्यक्षज्यू यो व्यक्तिगत घटना दर्ता सम्बन्धीको अभियान पनि चल्दैछ, त्यो अभियानमा चाहिँ कतिको मान्छेहरूले आफ्ना जन्म मृत्यु व्यक्तिगत विवरणहरू चाहिँ दर्ता गराउने गरेको वडा कार्यालयमा आउने आफ्ना विवरणहरू भर्ने गरेको अवस्था चाहिँ के छ?
यो निश्चय नै हाम्रो यो वडा स्तरीय नै हामीले घटना दर्ता शिविर सञ्चालन गरेका छौँ। प्रत्येक वडामा 7 वडामा यो 1-7 वडामा यो घटना दर्ता शिविर सञ्चालन भइरहेको अवस्था छ। यो शिविरमा मोटामोटी रूपमा केही साथीहरूले अब हाम्रो 1 नम्बरमा चाहिँ हामीले 3 शिविर सञ्चालन गऱ्यौँ, त्यसपछि यो कोभिडको कारणले गर्दाखेरि अहिले शिविर सञ्चालन नगरौँ किनभने यो हाम्रो बोर्डर साइडको एरिया परेको कारणले गर्दा अलिकति त्यहाँ तपाईँको मास्कमा भेला हुने यताउति हुने हुन्छ। अब घटना दर्ता भनेको बच्चा बच्चीदेखि लिएर बुढाबुढीसम्म आउन सक्छ, त्यसलाई अलिकति जोखिम हुन्छ कि भनेर हामीले 3 त्यो सञ्चालन गरेर अलिकति स्थगित गरेका छौँ भने सामान्य रूपमा के देखियो भने यहाँको अवस्था हेरेर अब यो चाहिँ मलाई के लाग्छ भने मेरो व्यक्तिगत बुझाइमा हुनसक्छ, जस्तै अहिले स्थानीय तहमा प्रत्येक स्थानीय तहमा वडा कार्यालयहरू पुगिरहेको अवस्था छ, र यो हाम्रो विशेष त मलाई लाग्छ तपाईँको हकमा चाहिँ 5-7 मिनट 10 मिनटमा वडा कार्यालय पुग्ने अवस्था चाहिँ जहाँ पनि जुनै पनि वडामा रहेको अवस्था चाहिँ मैले बुझेको छु भने म्याक्सिमम् व्यक्तिहरूले म्याक्सिमम् त्यो घटना दर्ता गराउन चाहने अथवा आवश्यक पर्ने व्यक्तिहरूले मलाई लाग्छ वडा कार्यालयमै गएर यसको दर्ता गराइसक्नु भएको छ। अहिले अलिकति सजग र उहाँहरू अलिकति जनचेतना उहाँहरूमा बसेको अवस्था छ, किनभने हिजोको दिनमा अलिकति ढिला सुस्ती थियो, अलिकति जनचेतनाको कमीको कारणले गर्दाखेरि अल्छीको कारणले गर्दाखेरि आफ्नो वडा कार्यालय अलिक टाढा भएको कारणले गर्दाखेरि अल्छी गरेर उहाँहरू अलिकति त्यो घटना दर्ताहरू गराउनुबाट वञ्चित हुनुहुन्थ्यो अथवा छुट्नु भएको थियो भने अहिलेको समयमा के हुन्छ भने घरकै नजिक आआफ्नो वडा कार्यालयहरू रहेको अवस्था छ र सम्पूर्ण व्यक्तिहरूले हामी अब वडा कार्यालय स्थापना गरेको लगभग 3 वर्ष भइसकेको अवस्था पनि त्यो पिरियडसम्म सम्पूर्ण व्यक्तिहरू आएर घटना दर्ता चाहिँ गरिसकेको अवस्था चाहिँ मैले बुझेको छु, र छुटपुट केही मात्रामा रहेको साथीहरू एकाएक एक दुईजना चाहिँ अब त्यस्तै विशेष समस्याले विशेष कारणले गर्दाखेरि उहाँहरू छुट्नु भएको हो भने त्यस्ता व्यक्तिहरूलेको लागि पनि यो एउटा अवसर आएको छ भन्दा पनि यो सजिलोको लागि यो हाम्रो टोलीहरू गाउँगाउँमा गइरहेको अवस्था छ भने त्यो टोलीहरूमा पनि उहाँहरूले एक आध व्यक्तिहरूले त्यो दर्ता गराइरहेको अवस्था छ। र हामीले जुन सोचेका थियौँ शिविरमा जुन हुन्छन् एउटा भिडभाड हामीले हिजेका शिविरहरू नागरिकता शिविरहरू अथवा अरू अरू शिविरहरू हामीले देखिन पाएका छौँ त्यो शिविरहरूमा देखेका भिडभाड जस्तो यसपालि त्यस्तो छैन, सामान्य केही व्यक्तिहरूले आएर दर्ता गराउने र धेरै व्यक्तिहरूले आफ्नो घटना दर्ताहरू तपाईँको सम्पूर्ण घटना दर्ताहरू रेडी रूपमा राखेको अवस्था छ। योभन्दा पहिले यो राष्ट्रिय परिचय पत्र जुन हामीले सञ्चालनमा ल्यायौँ बालबच्ची गाउँपालिकामा 1.5 महिना पहिला जुन राष्ट्रिय परिचय पत्र बनाउने अभियान ल्यायौँ, त्यो राष्ट्रिय परिचय पत्र बनाउने बेलामा पनि धेरै व्यक्तिहरूले आफ्ना डकुमेन्टहरू अपडेट गरिसकेको अवस्था छ, किनभने त्यतिखेर विवाह दर्ताहरू अनिवार्य रहेको थियो, विवाह दर्ता लगायत मृत्यु दर्ता सीमा खसेको अवस्था मृत्यु दर्ताहरू नबनाएका थियो। त्यो समयमा पनि राष्ट्रिय परिचय पत्र लागू हुने बेलामा उहाँहरूले धेरै अपडेट गरेको कारणले गर्दाखेरि यो अहिले घटना दर्ता को शिविरमा अलिकति मार्क्स अलिकति केही कमी भएको थियो हामी महसुस गरेका थियौँ, र छुटेको चाहिँ होइन उहाँहरूको सबैको अपडेट भइसकेको कारणले गर्दाखेरि अलिकति मार्क्स चाहिँ कम भएको हामीले बुझेका छौँ।
अध्यक्षज्यू हामी कार्यक्रमको अन्त्यमा छौँ, बाह्रदशी खबर कार्यक्रमको अन्त्यमा छौँ। हामी 78 साल वैशाख महिनाको 21 गतेको समयमा कुराकानी गरिराखेका छौँ। अहिले चाहिँ यो कोरोनाको यस्तो सङ्क्रमण त्रास पनि छ, विभिन्न ढङ्गका काम पनि गर्नु छ, चालु आर्थिक वर्ष पनि सकिनलाई अब 2 महिना मात्रै बाँकी छ, होइन 2 महिनामा त सबै कामहरू यो वर्षका कामहरू सघाउनु पर्ने गरेको अवस्था पनि छ। यो अवस्थामा आम नागरिकलाई एकजना जनप्रतिनिधि बाह्रदशी गाउँपालिकाको चाहिँ प्रवक्ताका रूपमा भन्नुपर्ने थप कुरा के छ?
निश्चय नै अहिले हामी सङ्कटको घडीमा छौँ, हामी बचाउँ अभियानमा छौँ, हामी सम्पूर्ण व्यक्तिहरू सम्पूर्ण महानुभावहरू हामी सम्पूर्ण सबैभन्दा पहिला त सुरक्षित रहन जरुरी छ। सुरक्षित रहनका लागि नेपाल सरकारले गरेको नियमलाई जिल्ला प्रशासनले गरेको विस्ताकालाई सबैले मान्नु हाम्रो कर्तव्य हो। सबैभन्दा पहिला हामी आफू सुरक्षित रह्यौँ भने त्यसपछि यो विकासका कार्यहरू अगाडि बढेर त्यसको उपभोग गर्न हामी सक्छौँ, अन्यथा यदि हामी सुरक्षित रहेन भने विकास धेरै भए पनि त्यसको कुनै औचित्य रहँदैन। तसर्थ हामी सबैभन्दा पहिला सजग सतर्क र सुरक्षित रहेर आफू आफ्नो परिवार आफ्नो समाज र यो राष्ट्रको निमित्त हामी सजग रहेर आफू बचेर अरूलाई बचाउने कोसिसमा गरौँ, आफूसँग रहेका जनचेतनाका कुराहरू अरूलाई साथसाथ गरौँ, हामी सुरक्षित रहनका लागि सुरक्षाका मापदण्डहरू अप्नाऊ, सदैव मास्क सेनिटाइजर र साबुन पानीले हात धुने बानी बसालौँ, र यो कुरा सम्पूर्ण आफ्ना परिवार आफ्नो छरछिमेक र समाजलाई पनि यसलाई प्रचारात्मक रूपमा लिएर अगाडि बढौँ, र भिडभाड र बिना आवश्यक हामी बाहिर नजाने एउटा प्रण गरौँ। जबसम्म हामी सुरक्षित रहँदैनौँ, जबसम्म हाम्रो परिवार सुरक्षित रहँदैन, जबसम्म हाम्रो समाज सुरक्षित रहँदैन, यो राष्ट्र सुरक्षित हुन सक्दैन। तसर्थ हामी आफ्नो निम्ति आफ्नो परिवारको निम्ति भए पनि यो विकट परिस्थितिमा यो महामारीको परिस्थितिमा सजग भएर सुरक्षित भएर बाँचौँ म यही कामना गर्न चाहन्छु। सबैलाई अब विशिष्ट रेडियो डिभिजनलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु किनभने मेरो आवाज अहिले सम्पूर्ण यो ध्वनिको तरङ्गबाट सुनिरहने सम्पूर्ण महानुभावलाई म त्यही भन्न चाहन्छु कि हामी सदैव सजग सुरक्षित रहौँ। सुरक्षित रहे तब मात्र सम्पूर्ण कुराहरूको हामी विकास लगायत अरू कुराहरूको हामी अनुभव गर्न सक्छौँ। यदि सुरक्षित रहेन भने त्यो सब कुराहरूको हामी कुनै पनि मोल रहँदैन। तसर्थ मलाई लाग्छ यो कोभिडको पहिलो चरण हामीले जसरी नै स्थान त सुरक्षित भएर निर्मूल गऱ्यौँ यो कोभिड उन्नाइसको यो दोस्रो लहर पनि हामी आँट गर्दै एउटा हिम्मत गरेर आफूमा हिम्मत जगाएर योसँग सामना गरौँ। एक दिन अवश्य कोभिड उन्नाइसको दोस्रो लहर पनि हामीबाट भाग्नेछ भन्ने कामनाका साथ म तपाईँहरूलाई विशेष रेडियो भिजनलाई धन्यवाद दिदी मेरा शब्दहरू यही पनि गर्न चाहन्छु।
धन्यवाद छ अध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि। उहाँ हुनुहुन्थ्यो बारादशी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर एकका अध्यक्ष शम्भु सिंह राजवंशी। बारादशी खबरमा अहिले बारादशी गाउँपालिका क्षेत्रमा भइरहेका विकास निर्माणका काम, कोरोनाको दोस्रो लहर, यसले पारेको प्रभाव, खुल्ला सीमा, त्यहाँबाट भइरहेको आवत जावत लगायतका विषयमा कुराकानी गर्दै आजको बारादशी खबर यति नै। अर्को महिनाको 21 गते बिहान यसै गरी यहाँहरूसँग बारादशी क्षेत्रभित्रका विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।